لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا إذا قمتم إلى الصلاة فاغسلوا وجوهكم وأيديكم وامسحوا برؤوسكم وأرجلكم إلى الكعبين صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله يا حبيب الله يا نبي الله يا نورا من نور الله سیدنا سرکار اعلی حضرت امام احمد رضا علیہ الرحمت والرضوان فرماتے ہیں ان کی مہک نے دل کے غنچے کھلا دیے ہیں ان کی مہک نے دل کے غنچے کھلا دیے ہیں جس راہ چل گئے ہیں کوچے بسا دیے ہیں ایک جگہ فرماتے ہیں کیا مہکتے ہیں مہکنے والے کیا مہکتے ہیں مہکنے والے بو پہ چلتے ہیں بھٹکنے والے بو پہ چلتے ہیں بھٹکنے والے حضور اکرم سید عالم صلی اللہ تعالی علیہ وسلم کی یہ خصوصیت تھی کہ جس گلی کوچے اور راستے سے گزر جاتے تھے वो गली कूचा और रास्ता खुशबुओं से मुअत्तर हो जाता था। साहबे किराम फरमाते हैं, जब कभी हमको हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की तलाश करने की जरूरत हुई तो हम किसी से पूछते नहीं थे, जिन रास्तों से खुशबू आती थी उसी रास्ते पर चले जाते थे, जिन जिन रास्तों से खुशबू मुड़ती जाती थी हम भी मुड़ जाते थे और वहां तक पहुंचते थे जहां तक खुशबू आती थी और हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम हमें मिल जाया करते थे। उसी को आला हजरत फरमाते हैं, क्या महकते हैं महकने वाले, बू पे चलते हैं भटकने वाले। जो इधर उधर भटकते हैं कि हुजूर कहां है, वो सिर्फ आपकी बू आपकी खुशबू पर मंजिले मकसूद तक पहुंच जाते थे। उनकी महक ने दिल के ऊंचे खिला दिए हैं, जिस तरह से रास्तों को हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने खुशबूदार बनाया, ऐसे ही मुस्तफा की अकीदत की खुशबू इंसान के दिल के ऊंचों को खिला दिया करती है। दिल खिल गया, लोग बोलते मेरे दिल की कली खिल गई। अच्छी बात होती है तो कहते हैं क्या बात है, मेरे दिल की कली खिल गई। दुनिया की बातों से लोगों के दिल की खिली कली खिलती है, लेकिन मुस्तफा की मोहब्बत से मोमिन के दिल की कली खिलती है। उनकी महक ने दिल के ऊंचे खिला दिए हैं, जिस राह चल गए हैं कूचे बसा दिए हैं। इसी तरह से हुजूर अकरम सैयद आलम सल्लल्लाहु ताला अलैहि वसल्लम की सुन्नतों पर अमल करने वाला खुशबूदार भी हो जाता है, चमकदार भी हो जाता है। आला हजरत ने फरमाया है, चमक उससे पाते हैं सब पाने वाले, मेरा दिल भी चमका दे चमकाने वाले, मेरा दिल भी चमका दे चमकाने वाले। नमाज भी हमको चमक देती है, हमारे गुस्ल और वजू से भी हमको चमक और खुशबू मिलती है। नमाज ये अल्लाह का फरीजा है, लेकिन सिर्फ हम फर्ज नहीं अदा करते, बल्कि उस फर्ज के साथ हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम की सुन्नतें अदा करते हैं। फर्ज को मुकम्मल करने के लिए हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर अमल करना ये जरूरी है। नमाज में फर्ज क्या है? क़याम, खड़ा होना। कुरान फरमाता है कूमू लिल्लाहि क़ानितीन, अल्लाह के दरबार में वकार के साथ फरमा बरदारों की तरह खड़े रहो। ये क़याम की फर्जियत है, क़याम फर्ज है। इसी तरह से अल्लाह ताला फरमाता है फ़क़रऊ मा तयस्सर मिनल क़ुरआन, कुरान की जो सूरत तुम्हें आसानी के साथ याद करके तुम पढ़ सकते हो। नमाज में क़िराअत करना फर्ज है, कुरान मजीद उसका हुक्म देता है। इसी तरह से कुरान फरमाता है कि वरकऊ वसजदू, रुकू करो और सजदा करो। ये नमाज के फराइज हैं, लेकिन हम सिर्फ इतने ही नहीं अदा करते कि रुकू कर लें, सजदा कर लें, क़याम कर लें, क़िराअत कर लें, तकबीर तहरीमा कर लें, यही हमारी जिम्मेदारी नहीं है। अत्तहियात भी हमको पढ़ना है, दुरूद इब्राहिम भी हमको पढ़नी है। इसी तरह से तकबीर कहते वक्त हमें हाथ भी उठाना है, हाथ उठाने के बाद हाथों को बांधना है। हाथ को बांधना, तकबीर में हाथ उठाना, रुकू में सुभान रब्बियल अजीम कहना, सजदे में सुभान रब्बियल आला कहना, ये सारी चीजें क्या हैं, ये सुन्नत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम है। तो नमाज के फराइज अपनी जगह पर हैं, इसी तरह नमाज के वाजिबात हैं और नमाज के लिए सुन्नतें हैं। ये सुन्नतें इसलिए हैं ताकि नमाज का नूर बढ़ जाए। नमाज में अगर कहीं थोड़ी बहुत कसर रह जाए तो ये सुन्नतें उसको सवाब उसका उन फराइज की कोताही की वजह से पूरा हो जाता है। तो सुन्नतों को बड़ी अहमियत मिली है और सुन्नतों को अदा करने से आदमी को नबी अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम की इताअत का जज्बा भी पैदा होता है। नमाज आप बाद में पढ़ते हैं, नमाज से पहले उसके लिए कुछ शरायत हैं। उसमें एक शर्त है वजू, बगैर वजू के आप नमाज नहीं पढ़ सकते। नमाज फर्ज है लेकिन हाथ धोना, मुंह धोना और कुल्ली करना, मसा करना, पांव धोना, ये फराइज और सुन्नतें पहले अदा करेंगे। नमाज अल्लाह की है और उसके लिए शर्त वजू करना है। अगर बेवजू कोई नमाज पढ़े तो क्या उसकी नमाज हो जाएगी? नहीं होगी ना। ईमान के लिए जिस तरह से कलमा पढ़ना और दिल से इस्लाम की तस्दीक करना और जबान से इकरार करना ये फर्ज है, लेकिन ऐ लोगों नबी की मोहब्बत उसके लिए शर्त है। जिस तरह बगैर वजू के नमाज कबूल नहीं, इसी तरह ईमान बगैर नबी की मोहब्बत के कबूल नहीं है। जब तक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत नहीं होगी, नमाज कबूल नहीं होगी। आज मैं वजू के सिलसिले में कुछ अर्ज कर दूं। कुरान इरशाद फरमाता है, या अय्युहल्लज़ीना आमनू इज़ा कुंतुम इलस्सला, ए ईमान वालों जब तुम नमाज का इरादा करो तो नमाज के इरादा करने से तुम फौरन जाकर नमाज मत पढ़ो। फ़ग़सिलू वजूहकुम, अपने चेहरे को पहले धो लो। वाईदियकुम इलल मराफिक, और अपने हाथ को केहनियों समेत धो लो। और वमसहू बिरूसकुम, और फिर अपने सर का मसाह कर लो। वअर्जुलकुम, और फिर अपने पांव को टखने तक धो लो। अर्जुलकुम इलल काबैन, और अपने पांव को टखने तक धो लो। ये इतना फर्ज है। वजू में फर्ज कितने हुए, कौन कौन से? चेहरा धोना, केहनियों तक हाथ धोना, सर का मसा करना और पांव को टखने तक धोना, ये फर्ज है। और इसके अलावा जितनी चीजें हैं, या तो वो सुन्नत है या मुस्तहब है। वजू में कोई वाजिब नहीं है, या तो फर्ज है या उसके अलावा सुन्नत और मुस्तहब है। चार वजू में फर्ज हैं, ये अपनी जगह पर है। लेकिन वजू कैसे आप करेंगे, किस अंदाज से करेंगे? नमाज बाद में पढ़ेंगे उसका सवाब अपनी जगह, लेकिन आला हजरत फरमाते हैं वजू अगर सही कर लिया तुमने, और किस तरह से उसका तरीका बताया है वजू कैसे करो और क्या क्या पढ़ो, तो जन्नत के आठ दरवाजे तुम्हारे लिए खोल दिए जाएंगे। सुनो, जब आप वजू करें तो मुस्तहब यह है कि क़िबला रू बैठ जाए और पहले पाक पानी से अपने हाथ को धोएं। लेकिन हाथ धोने से पहले ये जरूर पढ़ लें, बहुत बड़ी बरकत है और सुन्नत है, बिस्मिल्लाहिल अज़ीम वल्हम्दुलिल्लाह अला दीनिल इस्लाम। याद रहेगा, क्या पढ़ेंगे? बिस्मिल्लाहिल अज़ीम अला दीनिल इस्लाम। और अगर इतना न याद हो तो बिस्मिल्लाहिर रहमानिर रहीम तो याद है। हुजूर अकरम सैयद आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, जिसने वजू से पहले बिस्मिल्लाह नहीं पढ़ी तो उसका सिर्फ उतना ही हिस्सा धुलेगा और गुनाहों से पाक होगा जितने हिस्से पर पानी बहा है। बिस्मिल्लाह अगर नहीं पढ़ा वजू हो जाएगा और तुम्हारे उन आजा के गुनाह धुल जाएंगे जहां जहां से पानी गुजरा है। लेकिन अगर बिस्मिल्लाह पढ़ करके वजू करोगे तो पूरा बदन तुम्हारा पाक हो जाएगा। देखो एक सुन्नत अगर आपने छोड़ी तो कितना नुकसान हुआ। बाहर बिस्मिल्लाह के वजू कर लिया तो सिर्फ हाथ पांव मुंह और सर और पांव के आपके गुनाह धुलेंगे, आपका उतना बदन साफ और पाक हो जाएगा। और सिर्फ इतना कह लीजिए बिस्मिल्लाहिल अजीम अला दीन इस्लाम तो आप हाथ धोएंगे तो सिर्फ इतना ही नहीं बल्कि पूरे हाथ के गुनाह निकल जाएंगे। आप कुल्ली करेंगे तो पूरे मुंह के गुनाह निकल गए। मसा करेंगे तो पूरा आपका सर और आपका ये पूरा वजूद गुनाहों से पाक होगा। पैर धोएंगे तो यहां तक ये सब पाक हो जाएगा। इसलिए ऐ लोगों वजू करने में नबी की सुन्नत का ख्याल रखना। सुन्नत अदा करोगे तो इतना बड़ा सवाब के पूरा बदन गुनाहों से पाक हो जाएगा। और ये याद कर लेना बिस्मिल्लाहिल अजीम अला दीन इस्लाम ये पढ़ना मुस्तहब है। अगर ये याद ना हो तो बिस्मिल्लाह पढ़ो। और हाथ कैसे धोओगे? बाएं हाथ से दाबी हाथ से पहले सीधे हाथ को धो। नल अगर है तो सीधा हाथ नल के नीचे और अगर हौज है तो सीधे हाथ पर बाएं हाथ से पानी डालो। ये तीन मर्तबा धुल जाए फिर सीधे हाथ से बाएं हाथ को धो और इस तरह से मलते चले जाओ। इन तमाम खाइयों में तुम्हारे पानी बह जाना जरूरी है। इस तरह से हाथ धोना ये मसनून है। और अगर आपने ऐसे ही धो लिया तब भी आपका वजू हो जाएगा। लेकिन मसनून तरीका यह है कि पहले सीधे हाथ को गट्टों तक धो और फिर बाएं हाथ को सीधे हाथ से पानी डालकर या नल के अंदर रख करके इससे मलते चले जाओ। समझ में बात आ गई? और हाथ धोने से पहले क्या पढ़ेंगे? बिस्मिल्लाहिल अजीम अला दीनिल इस्लाम। अब हाथ धोने के बाद नंबर क्या है? कुल्ली करने का। कुल्ली करने में लोग बड़ी बेएहतियाती करते हैं। थोड़ा सा पानी लिया पिच, पानी लिया पिच, ये पिचकारी मारने नहीं आए हो। सुन्नत यह है कि पूरा भरपूर चुल्लू का पानी मुंह में रखो इस तरह से कि मुंह के तमाम हिस्सों में ये पानी बह जाए और आपके दांतों के इधर उधर मसूरों में पानी आ जाए। और उसके बाद आप गरारा करें। अगर रोजा नहीं है तो गरारा करो। और हदीस में फरमाया गया है कि जब आदमी कुल्ली करे तीन मर्तबा तो उस वक्त क्या पढ़े? आजकल ये पढ़ना लोग भूल गए हैं। हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया उस वक्त ये पढ़े अल्लाहुम्मा अइन्नी अला तिलावतिल कुरान व शुक्रिका व जिक्रिका व हुस्न इबादतिक। ये दुआ है। इमाम लोगों से याद करना। इसके फायदे क्या है वो बाद में बताऊंगा। कुल्ली तीन मर्तबा और पूरे मुंह में पानी भरिए। ऐसा नहीं थोड़ा सा पानी लेकर पीछ पीछ मार लिया। न सुन्नत अदा होती है और अगर गुस्ल है तो उसमें कुल्ली करना फर्ज है। सिर्फ पिच पिच करने से गुस्ल नहीं होगा, गुस्ल नहीं होगा तो वजू नहीं होगा, वजू नहीं होगा तो नमाज नहीं होगी। तो कुल्ली करते वक्त ये दुआ पढ़िए अल्लाहुम्मा अइन्नी अला तिलावतिल कुरान व शुक्रिका व जिक्रिका व हुस्न इबादत। तर्जुमा ये है ऐ अल्लाह मेरी इआनत फरमा, मुझे तौफीक दे तिलावत कुरान मजीद की। क्योंकि आप मुंह धो रहे हैं और तिलावत किससे होती है? मुंह से होती है, जबान से होती है। इसलिए इसकी मुनासिबत से ये दुआ हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुतय्यन फरमाई है।
اللهم اعني على تلاوه القران وشكرك وذكرك وشكرك وحسن عبادتك اور اللہ میری مدد فرما کس چیز پر اپنے ذکر پر اپنی شکر ادا کرنے پر اور اچھی عبادت کرنے کی توفیق عطا فرما آپ وضو میں کلی کر رہے ہیں اور دعا بھی پڑھ رہے ہیں یہ دعا قبول ہو جائے گی تلاوت قرآن سے محبت پیدا ہو جائے گی اللہ کے شکر کرنے کا جذبہ پیدا ہوگا ذکر الہی میں آپ کو مزہ آئے گا اور اچھی عبادت کا شعور پیدا ہو جائے گا جب آپ نے کلی کر لی تو حضور فرماتے ہیں کلی کرنے سے تمہارے منہ کے اندر جتنے گناہ تھے وہ سب جھڑ جاتے ہیں ہمیں نظر نہیں آتے اس سے جو آپ نے جھوٹ کہا کوئی غیبت کی بدی کی ہے وہ پانی کا اتنا اثر ہے کہ گناہ کو آپ کے منہ سے نکال کر کے باہر کر دیتا ہے کلی کرنے کے بعد دوسرا تیسرا کام کیا ہے ناک میں پانی ڈالنا ناک میں پانی ڈالنا یہ نرم حصہ جتنا ہے وہاں تک پانی ڈالنا اگر غسل ہے فرض تب تو ناک کے نرم حصے تک پانی ڈالنا فرض ہے اور وضو ہے تو سنت ہے لوگ صرف ناک کی نوک پر یوں 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 کر لیتے ہیں یہ غلط ہے سنت ادا نہیں ہوتی ناک میں پانی ڈالنے کا طریقہ یہ ہے پورے لپ اور سلو میں پانی لے کر کے یوں ناک پر رکھ کر کے ہلکا سا آپ سانس اوپر لیں تو پانی بڑے آسانی سے یہاں تک وہاں چلا جائے گا اتنی زور سے بھی مت کھینچنا کہ چھینک آنے لگے ٹھسکا لگ جائے پانی لیجئے ہلکی سی سانس اوپر لیجئے پانی آپ کے ناک میں چلا جائے گا اور چھوٹی انگلی سے اپنے ناک کو آپ صاف کر دیجئے اور صاف کرنے کے بعد اسے چھینکیے تاکہ اندر جو میل کچیل ہے گناہوں کے ساتھ آپ کا یہ ظاہری میل کچیل بھی نکل جائے اس پر بھی حضور نے آپ کو دعا سکھائی ناک میں پانی ڈالتے وقت یہ دعا سکھائی ہے اللہ کے رسول نے کہ یہ دعا پڑھنا اللہم ارحنی راحت الجنہ ولا ترحنی راحت النار اس کا ترجمہ یہ ہے کہ اے اللہ مجھے جنت کی خوشبو عطا فرما پانی آپ لے رہے ہیں بغیر خوشبو اور مصطفیٰ کی سنت ادا کر رہے ہیں تو حضور فرماتے ہیں یہ دعا پڑھو تو اللہ تمہیں خوشبو عطا فرمائے گا اللہم ارحنی راحت الجنہ اے اللہ مجھے جنت کی خوشبو عطا فرما اور جہنم کی بدبو سے مجھ کو نجات عطا فرما دے انشاءاللہ اے وضو کرنے والو یہ تمہیں بشارت ہے مصطفیٰ چلتے تھے تو ان کی مہک نے دل کے غنچے کھلا دیے ہیں جس راہ چل گئے ہیں کوچے بسا دیے ہیں اور مصطفیٰ کی سنت پر عمل کرتے ہوئے اگر وضو کرو گے تو انشاءاللہ مصطفیٰ کے بدن پاک کی اور سنت کی خوشبو کی برکت سے تمہیں جنت کی خوشبو پروردگار عالم عطا فرمائے گا اور جہنم کی بدبو سے تمہیں نجات عطا فرمائے گا اس طرح آپ وضو میں ناک میں پانی ڈالیں اس کے بعد نمبر کس چیز کا ہے چہرہ دھونا یہ ہے فرض ابھی تک سنت ہی سنت فرض کوئی بھی ادا نہیں ہوا پہلے نبی کی سنت پھر بعد میں اللہ کا فرض اب آپ کو چہرہ دھونا ہے چہرے کا سرکل کتنا ہے یہ بال اگنے کی جگہ سے لے کر یہ ٹوہی کے نیچے تک اور اس کان کی لو سے اس کان کی لو تک اس کا نام شریعت میں چہرہ ہے اور یہاں سے آپ ایک گول خط کھینچیں گے تو اس کے بیچ کا جتنا حصہ ہے اس کو ایک مرتبہ اس طرح دھونا کہ ہر حصے سے پانی بہ جائے فرض ہے اگر بال کی نوک کے برابر بھی اس ایریے میں کہیں خشک رہ گیا तो आपका वजू नहीं होगा। इसीलिए तीन मर्तबा सुन्नत करार दिया है कि कम से कम तीन मर्तबा पानी डालने से आपका पूरा चेहरा धुल जाएगा। लेकिन बावजूद इसके अक्सर मैंने देखा है लोग पानी लेते हैं और पानी लेकर के छप से नाक पर मारते हैं। ये तरीका नहीं है। सुन्नत तरीका है पानी हाथ में लो और ये ऊपर जहां बाल उगने की जगह है यहां पानी का आप चुल्लू डाले, पहले पूरे चेहरे को पानी से तर कर लें, जैसे तेल मलते हैं ऐसे ही पूरे चेहरे से। उसके बाद पानी लेकर के पेशानी पर आप डालेंगे तो ये पूरा पानी बहते हुए पूरी जगह आ गया। और दाढ़ी है तो पहले हाथ में चुल्लू लेकर दाढ़ी में इस तरह से पानी डाल लो ताकि अंदर की जड़ें भी तर हो जाएं और सारा तुम्हारा चेहरा नूरानी हो जाए। चेहरा इस तरह से तीन मर्तबा धुला जाएगा। उस वक्त भी हुजूर ने दुआ सिखाई, एक एक बात पर दुआ है। वो दुआ क्या है? वजू करने वाला दुआ सीख ले और फिर देखो तुम्हारे वजू की कितनी बरकत होती है। वो दुआ है अल्लाहुम्मा बैद वजही यौम तबयद वजू व तस्वद वजू। ऐ परवरदिगार आलम मेरे चेहरे को नूरानी बना दे। उस दिन जिस दिन कुछ चेहरे नूरानी होंगे और कुछ चेहरे काले होंगे, उस दिन दो किस्म के लोग उठेंगे कयामत में। कुछ के चेहरे चाहे दुनिया में कितने गोरे हों लेकिन वहां उठेंगे तो ऐसा लगेगा डामर लगा दिया गया, और कुछ चेहरे कितने भी काले दुनिया में रहें लेकिन उठेंगे तो आफताब महताब की तरफ चमकेगा। वो जो लोग जिनके चेहरे चमकेंगे वो मुस्तफा के दीवाने होंगे, और जिनके चेहरे काले होंगे वो नबी के गुस्ताख होंगे। कुरान मजीद फरमाता है कि जिनके चेहरे काले होंगे फरिश्ते उनसे कहेंगे अकफर तुम बादा ईमान तुम, क्या तुम ईमान लाए? ईमान लाने के बाद कुफ्र किया, ईमान लाकर नबी की गुस्ताखी किया, तो चेहरे वहां पर काले नजर आएंगे। हम वजू करते वक्त अल्लाह से दुआ करते हैं, मौला उस दिन जहां कुछ चेहरे उजाले होंगे और कुछ चेहरे काले होंगे हमें काले चेहरे वालों से बचाकर उजाले चेहरे वालों में शामिल फरमा ले। अल्लाह ताला हमारी इस दुआ को कबूल फरमा ले। तीन मर्तबा इस एहतियात के साथ आप चेहरा धोइए। अब किसका नंबर है? हाथ का। ये है दूसरा फर्ज। यहां से यहां तक आपने धो लिया, अब बाकी बचा यहां से लेकर केहुनियों तक। ये केहुनियां आपके हाथ में शामिल हैं। कुरान फरमाता है हाथ धोओ केहुनियों समेत। अगर ये केहुनी खुश्क रह गई तो वजू का फर्ज अदा नहीं होगा, और फर्ज अदा नहीं होगा तो आपकी नमाज भी पूरी नहीं होगी, कबूल ही नहीं होगी। इसलिए हुक्म यह है कि पहले इस केहुनी से लेकर और यहां तक पूरा पानी तेल की तरह आप चिपड़ लें दोनों हाथ पर। अगर नल है तो उसको यूं आप करें, एक दो और तीन, समझ गए? सिर्फ ये करने से एक नहीं होगा, लाओ और ले जाओ तो एक, और अगर लोटा है तो उसको यूं करो, ये एक ये दो ये तीन, इस तरह दोनों हाथ को आप धो। इस तरह हाथ धोने के साथ भी हुजूर ने हमको दुआ सिखाई। वो दुआ क्या है? अल्लाहुम्मा आतिनी किताबी बियमी वहासिबनी हिसाबन यसीरा। ए परवरदिगार आलम कयामत में मुझे मेरा नाम आमाल मेरे सीधे हाथ में अता फरमा और मुझसे आसान हिसाब ले ले। कुरान मजीद फरमाता है उस दिन नाम आमाल कुछ लोग होंगे जिनके हम दाहिने हाथ में देंगे और कुछ वो लोग होंगे जिनके बाएं हाथ में दिया जाएगा और कुछ लोग वो होंगे जिनके पीठ के पीछे हाथ बांध दिया जाएगा और उनका नामे आमाल उनके हाथ में दिया जाएगा। जिसका नामे आमाल बही खाता चोपड़ा उसके सीधे हाथ में दिया गया खुश हो जाएगा कि मेरी निजात हो जाएगी, और जिसका नामे आमाल बाएं हाथ में होगा उसके लिए परेशानी है, और जिसका पीछे बांध दिया जाएगा उसके लिए जहन्नम का दरवाजा खुला हुआ है। बहरहाल वहां पर ये पोजीशन होगी, अल्लाह ताला दाएं बाएं हाथ में नामे आमाल देगा। हुजूर फरमाते हैं जब तुम सीधा हाथ धो तो ये दुआ करो ए अल्लाह कयामत में मेरा नाम है आमाल मेरे सीधे हाथ में अता फरमा, वहां से बनी हिसाबन यसीरा और मुझसे मौला आसान हिसाब ले ले। दुआ कबूल हो जाएगी तो हिसाब में आसानी होगी। इमाम अहमद रजा से इस जगह झूम कर फरमाते हैं कि तू और रजा से हिसाब लेना, रजा भी कोई हिसाब में है। मौला तेरा करम तेरा मामला कितना बड़ा है, मैं तो छोटा सा हूं, तेरी बारगाह में मेरा कोई हिसाब ही नहीं है, बेहिसाब बख्श दे मौला। तू और रजा से हिसाब लेना, मौला रजा भी कोई हिसाब में है। आप किसी से आजजी करते वक्त कहते हैं भाई आप मुझसे क्यों पूछ रहे हैं, मैं तो छोटा हूं मेरा कोई हिसाब किताब क्या ही है, यूं ही जाने दो भाई, तो आप अपने भाई से यूं अर्ज करते हैं और आला हजरत अपने रब से मुस्तफा के सहारे ये अर्ज करते हैं कि तू और रजा से हिसाब लेना, रजा भी कोई हिसाब में है। तो सीधा हाथ धो तो ये दुआ करो ऐ मौला कयामत में मेरा नाम है आमाल मेरे सीधे हाथ में दे दे और मेरा आसान हिसाब फरमा। फिर आप बायां हाथ धोएंगे तो उस वक्त की भी दुआ हुजूर ने फरमाया अल्लाहुम्मा ला तुअतिनी किताबी बिशमाली वमिन वराई जहरी। ए अल्लाह मेरा नाम है आमाल मेरे बाएं हाथ में मत देना और न परवरदिगार आलम मेरे पीछे हाथ बांध कर नाम है आमाल देना। मौला बाएं हाथ वालों से असहाबे शिमाल से हमें महफूज रखना और असहाबे यमीन में हमें शामिल कर लेना। परवरदिगार आलम हाथ धोने की दुआ कबूल कर ले तो निजात निजात का रास्ता है। हाथ धोने के बाद अब क्या करते हैं, सर का मसा करते हैं। सर का मसा सुन्नत तरीका यह है कि हाथ पर पानी बहाकर इस हाथ की तीन उंगलियों को इस तरह आप मिला लें और बाल उगने की जगह से लेकर आप यूं मसा करते हुए पीछे गद्दी तक लाएं, उंगली अंगूठा और ये हथेली दोनों हाथ की ये अलग रहे टच ना होने पाए, ये सिर्फ तीन उंगलियां आपके बालों से गुजरते हुए गद्दी तक आए। अब बाकी ये उंगली बची इससे कान के अंदर का ये मसा किया जाएगा। अब अंगूठा बचा इस अंगूठे के पेट से कान का ये मसा होगा। अब ये हाथ का की पीठ बची इस पीठ से ये गर्दन का मसा होगा। बाज लोग यूं करके और यूं यूं करते हैं। आला हजरत फरमाते हैं गर्दन पर हाथ फेरना बिदअत सुन्नत के खिलाफ है, इस तरह से आप एहतियात से मसह करें। उस वक्त भी हुजूर ने हमको दुआ बताई मसह करो तो क्या दुआ पढ़ो अल्लाहुम्मा अज़िलनी तहता ज़िल अर्शिक यौम ला ज़िल इल्ला ज़िल अर्शिक। ऐ परवरदिगार आलम जिस दिन तेरे अर्श के साये के सिवा कहीं साया नहीं होगा उस दिन अपने अर्श का हमारे सरों पर साया फरमा देना। कितनी प्यारी दुआ है कि अल्लाह हमें अपने अर्श के साये के नीचे रख, जिस दिन तेरे अर्श के साये के अलावा कोई साया नहीं होगा سر کا مسا کر رہے ہیں اور عرش کے سائے کھڑے ہونے کی تمنا کر رہے ہیں. یہ حضور کی سکھائی ہوئی دعا ہے. ہے سب کو دعائیں یاد؟ ایک بھی نہیں یاد؟ نہیں یاد. بسم اللہ بھی پڑھنے کا طریقہ نہیں معلوم, دعائیں معلوم نہیں. کتنی پیاری پیاری دعا ہے. اب اس کے بعد سر کا مسا کر لیا تو اس میں کان اور گردن کی دعا الگ حضور نے فرما دی. سر کا مسا کرو تو یہ دعا, اور کان کا مسا کرو تو یہ دعا کرو کہ اللہم اجعلنی من اللہم اجعلنی من الذین یستمع القرآن فأتبعه فاتبعوا ما أحسنه. اے پروردگار عالم, تو مجھے ان لوگوں میں شامل فرما لے جو غور سے قرآن کو سنتے ہیں. اور اے پروردگار عالم, غور سے قرآن کو سننے کے بعد ويتبعون أحسنه, جو اس کی بہترین تعلیم ہے اس پر عمل بھی کرتے ہیں. یہ دعا ہے کان کا مسا کرتے وقت کہ اے اللہ کان کو ایسا ذوق دے دے, ان لوگوں میں شامل فرما لے جو قرآن کو غور سے سنتے ہیں اور اس کی اچھی تعلیم پر پھر عمل کرتے ہیں. بار بار وضو کے وقت یہ آپ دعا پڑھیں گے تو قرآن سننے کا ذوق بھی پیدا ہوگا اور اس کی تعلیمات پر عمل کرنے کا جذبہ بھی پیدا ہوگا. کان کے مسا کے بعد کیا کرتے ہیں آپ؟ ارے گردن کا مسا بھول گئے. اس کی دعا حضور نے الگ فرمائی ہے. ارشاد فرمایا کہ جب گردن کا مسا کرو تو یہ دعا پڑھو, اللہم آتق رقبتی من النار, اے اللہ میری گردن کو جہنم سے آزاد فرما دے. گردن کا مسا کر رہے ہیں اور جہنم سے آزادی کی دعا مانگ رہے ہیں. کتنی اچھی اچھی دعاؤں کی فہرست حضور اکرم صلی اللہ تعالی علیہ وسلم نے ہمیں عطا فرمائی ہے, اور سب کا تعلق قیامت سے ہے جہاں کوئی کسی کے کام نہیں آئے گا. یہ سنت رسول کی ادائیگی اور اس پر دعاؤں کا پڑھنا تمہاری نجات کا ذریعہ بن گیا. اب اس کے بعد کیا کرتے ہو؟ پیر دھوتے ہیں. دونوں ایک ساتھ کی الگ الگ؟ پہلے سیدھا ہاتھ, سیدھا پیر دھوتے ہیں. پیر دھونے میں عام طور سے سردیوں میں بڑی بے احتیاطی ہوتی ہے, جلدی 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 کر لیا, حالانکہ ڈرائی اسکن ہو جاتی ہے, خشک کھال ہو جاتی ہے. اس کے لیے حکم ہے کہ پہلے اچھی طرح پانی کو یہ ٹخنے تک آپ تیل کی طرح چپڑ لیں, اور پھر ان انگلیوں کی گھائی کے اندر پانی بہائیں, اور پانی جب بہائیں تو یوں خلال کرتے جائیں چھوٹی انگلی سے, یوں اس طرح خلال ہو جائے, اور پھر ادھر بھی ہاتھ لگا کر کے ملیں تاکہ پورے آپ کے پاؤں پر آسانی کے ساتھ تین مرتبہ پانی بہ جائے. اور یہ انگوٹھوں کے اور انگلیوں کے ناخن کے کنارے کنارے بھی سردیوں میں بڑی خشکی ہوتی ہے, تو اس کے لیے حکم ہے کہ اس کو بھی ناخنوں کو بھی اپنے انگوٹھے سے اس طرح سے آپ ملتے جائیں تاکہ پورا آپ کا پاؤں جو وضو میں دھونا فرض ہے وہ پورے طور سے دھل جائے. ایک مرتبہ بعض صحابہ کرام نے وضو کیا اور یہ پیچھے کا حصہ, یہ جو گھائی ہوتی ہے یہ اکثر لوگوں کی خشک رہ جاتی ہے, حضور کی نگاہ پڑی تو آپ نے فرمایا ویل للعقاب, ان خشک ایڑیوں کے لیے جہنم کا عذاب. آپ دیکھو حضور صلی اللہ علیہ وسلم نے وضو میں ایڑی اگر خشک رہ گئی تو اس کے لیے جہنم کا عذاب ارشاد فرما رہے ہیں. اس لیے بڑے احتیاط کے ساتھ بالخصوص سردیوں میں وضو آپ کیجئے. سیدھا آپ پاؤں دھو رہے ہیں اس وقت بھی حضور نے ہم کو دعا سکھائی. اس وقت کی دعا ہے اللہم ثبت قدمی علی الصراط, يوم تظل الأقدام. اے اللہ ہمارے قدم کو پل صراط پر ثابت رکھ, جمع دے, مضبوط فرما دے, جس دن بہت سے قدم وہاں لڑکھڑائیں گے. جب پل صراط پر چلنے والا ہوگا تو اس کے قدم لڑکھڑا جائیں گے. ہم وضو کر رہے ہیں اور نبی کا حکم ہے کہ اپنے رب سے دعا کرو, اے مولا اس دن پل صراط پر ہمارے قدم ڈگمگانے نہ پائیں جہاں بہت سے لوگوں کے قدم ڈگمگا جائیں گے. پل صراط بار سے باریک اور تلوار سے زیادہ تیز ہے, بولو کیسے چلیں گے؟ یہ دعا پڑھ لو گے تو وہاں ٹریننگ مل جائے گی چلنے کے لیے. اے مولا پل صراط پر ہمارے قدم ڈگمگانے نہ پائے. مصطفیٰ ارشاد فرماتے ہیں, ایک صحابی نے پوچھا, اے اللہ کے رسول صلی اللہ علیہ وسلم, ہم تو یہاں جب چاہتے ہیں آپ کی زیارت کر لیں گے, اور میدان محشر میں تو بڑا ہنگامہ ہوگا, کوئی کسی کو پا نہ سکے گا, تو اے اللہ کے رسول ہم آپ کو ڈھونڈیں کہاں؟ وہی تو ضرورت ہے, آپ کو کہاں ڈھونڈیں؟ تو حضور نے اپنا پتہ اور ٹھکانہ بتایا, تم آنا مجھے ڈھونڈنا ہے تو حوض کوثر پر آنا. میں اپنے پیاسے امتیوں کو کوثر کا جام پلاؤں گا, اگر وہاں نہ ملا تو میزان عمل پر آنا, جہاں تمہارے نیک اور برے عمل تولے جائیں گے, وہاں بھی میں تمہاری مدد کے لیے حاضر ہوں گا. پیاسے ہو تو حوض کوثر پر, اور جب تمہارا نام اعمال تولا جائے گا تو میزان عمل پر میں کھڑے ہو کر کے تمہارے لیے, تمہارے دلوں کی دھڑکنوں کے لیے سکون کا ذریعہ بن جاؤں گا. اللہ کے رسول صلی اللہ تعالی علیہ وسلم ارشاد فرماتے ہیں, اگر یہاں بھی نہ ملوں تو پل صراط کے کنارے آ جانا, وہاں میں کھڑا ہو کر کے پل صراط سے گزرنے والوں کے لیے دعا کروں گا, رب سلم, رب سلم, رب سلم, مولا میری اس امت کو سلامتی کے ساتھ گزار دے. اعلی حضرت فرماتے ہیں کہ یا الہی جب سرے شمشیر پر چلنا پڑے رب سلم کہنے والے غمزدہ کا ساتھ ہو, جب کوئی ساتھ نہ دے تو جو پل صراط کے کنارے ہمارے حبیب اکرم سید عالم صلی اللہ علیہ وسلم رب سلم کہہ کے ہمارے گزرنے کے لیے ڈھارس بنائیں گے ان کا ساتھ پروردگار عالم عطا فرما دے. تو جب ہم سیدھا پیر دھوئیں تو یہ دعا کریں, اللہم ثبت قدمی علی الصراط یوم تظل الاقدام, جس دن کتنے قدم ڈگمگا جائیں گے اس دن ہمارے قدم کو مولا پل صراط پر جمع کر رکھ دینا, ثابت قدم رکھنا مولا. یہ ہے سیدھے پاؤں کی دعا. اور بایاں پاؤں دھوئیں گے الٹا پاؤں تو وہاں کیا دعا کریں گے؟ دیکھیے ایک ایک چیز پر رسول نے اپنی امت کے لیے دعا سکھائی, لیکن ہم ایسے ہیں کہ آسان دعا یاد بھی نہیں کرتے ہیں, پورا کلکولیٹر اپنے موبائل لیپ ٹاپ کمپیوٹر ساری میموری جانتے ہیں, خوب یاد کرتے ہیں, دن رات اس کو پریکٹس کرتے ہیں. اے لوگوں یہ ساری میموری یہی پر رہ جائے گی, پہلے مصطفیٰ نے جو آخرت کی میموری دی ہے اس کو اسکین کر لو, یہ دعائیں کر لو. حضور اکرم صلی اللہ تعالی علیہ وسلم ارشاد فرماتے ہیں جب الٹا پاؤں دھوئے تو اس وقت یہ دعا کریں, اللہم اجعل ذنبی مغفورا وسعی مشکورا وتجارتی لن تبور. اے اللہ میرے گناہ کو بخشا ہوا کر دے, پروردگار عالم جو میں نے کوششیں کی ہیں اسے قبول فرما لے, اور جو میں تجارت کر رہا ہوں اس کو گھاٹے سے بچا لے, دنیا بھی مل رہی ہے اور دین بھی مل رہی ہے. اس طرح بائیں پیر کو دھوتے وقت یہ دعا آپ کیجئے. اب اس کے بعد کیا کریں گے آپ؟ کمپلیٹ ہو گیا لیکن ابھی دعا باقی ہے. حضور فرماتے ہیں کہ اس کے بعد یہ پڑھو, اشہد ان لا الہ اللہ وحدہ لا شریک لہ وأشهد أن محمدا عبده ورسوله. اور جب اشہد اللہ الہ پڑھنا تو یوں انگلی اٹھا دیا تھا. آج ہم لوگ انگلی اٹھاتے ہیں تو معلوم نہیں لوگوں کے دلوں پر جیسے کوچا لگتا ہے. حضور فرماتے ہیں جب بندے مومن التحیات میں انگلی اٹھاتا ہے تو شیطان کو ایسی جیسے برچھی لگتی ہے, یہ چلاتا ہے. آج ہم بھی اشہد اللہ الہ الا اللہ پر انگلی اٹھاتے ہیں تو لوگ ایسے دیکھتے ہیں, دیکھنے دو. لیکن حضور جب پیدا ہوئے تھے اور کہا اشہد اللہ الہ الا اللہ تو اس وقت حضور نے انگلی اٹھا دی تھی. ہمارے بزرگوں نے اس سے یہ سنت اخذ کی ہے, جب ہم اشہد اللہ الہ نماز اذان میں سنیں یا باہر اس کو بولیں تو انگلی اٹھا کر اشارہ کر دو کہ اللہ ایک, زبان سے بھی اقرار ہو اور تمہاری انگلی کی شہادت, شہادت کی انگلی سے. اسی لیے اس انگلی کا نام کیا ہے, زبان سے شہادت ہوتی ہے اشہد اللہ الہ الا اللہ. اس انگلی کو شہادت کیوں کہتے ہیں, یہ بھی اللہ کی وحدانیت پر شہادت دیتی ہے. اور سنیوں کی آج کل تو علامت بن گئی ہے, جہاں اذان ہوئی انگوٹھا بھی چوما اور انگلی بھی اٹھائی, اور جہاں نہیں اٹھتی تو ہم یہ نہیں کہتے کہ وہ ہو گیا ہے, نہیں معلوم ہوگا اس لیے نہیں اٹھایا. بہرحال اشہد اللہ الہ الا اللہ کلمہ شہادت پڑھنا اور اس کے بعد حضور اکرم سید عالم صلی اللہ تعالی علیہ وسلم ارشاد فرماتے ہیں جس نے اس طرح وضو کیا اللہ تعالی جنت کے آٹھوں دروازے اس کے لیے کھول دے گا. آٹھ دروازے. اعلی حضرت جھوم کر فرماتے ہیں وہ تو نہایت سستا سودا بیچ رہے ہیں جنت کا, وہ تو نہایت سستا سودا بیچ رہے ہیں جنت کا, ہم مفلس کیا مول چکائیں اپنا ہاتھ ہی خالی ہے. دیکھو صرف وضو میں دعا پڑھنے کا یہ انداز کہ جو دعائیں پڑھے گا وضو کرے گا جنت کے آٹھوں دروازے اس کے لیے کھول دیے جائیں گے, جس دروازے سے چاہے وہ جنت میں چلا جائے, کتنا اچھا اور قیمتی سودا جناب سرور کائنات صلی اللہ تعالی علیہ وسلم کی بارگاہ سے ملا ہے. اس لیے نماز پڑھو اور جو نماز پڑھے گا وضو کرے گا. ابھی نماز کا ثواب تو بہت بڑا ہے, وضو کرنے میں صرف دعائیں پڑھ لیے تو جنت کا سارا دروازہ, سارے دروازے کھل جاتے ہیں. کتنی بڑی سعادت ہے مسلمانوں کی. پروردگار عالم ہمیں نماز کی بھی توفیق دے اور سچا صحیح وضو کرنے کا بھی جذبہ عطا فرمائے. خاص طور سے سردیوں میں اچھی طرح سے وضو کرو, نفس پر جتنی مشقت ہوگی یہ نفس کا گھوڑا, یہ شریر گھوڑا, یہ آہستہ آہستہ تمہارے قبضے میں آ جائے گا. نفس کو ستانا اپنا اپنی عادت بنا لو, نفس کو آزاد چھوڑو گے تو یہ نفس تمہیں برائیوں کا حکم دے گا. باہر سے شیطان اکساتا ہے اور اندر سے نفس اکساتا ہے. ان دونوں کی جب محبت ہو جاتی ہے تو ایک انسان راہ راست سے بھٹک جاتا ہے. اللہ تعالی ہم کو ہدایت کے راستے پر پورے ایمانداری کے ساتھ ثابت قدم رہنے کی توفیق عطا فرمائے. وما علینا الا البلاغ. ٹھنڈی مجھے بھی لگ رہی ہے, ٹھنڈی آپ کو بھی لگ رہی ہے. زیادہ دیر اب میں آپ کو یہاں پریشان تو نہیں کرتا ہوں, اللہ کے فضل سے کچھ ثواب ہی ملتا ہے. ثواب حاصل کرنا پریشانی نہیں ہے. ہاں دنیا کی جسمانی پریشانی ضرور ہوتی ہے, لیکن یہ پریشانی نفس کو کمزور کر دیا کرتی ہے. اس پریشانی میں اللہ کے رسول کی رضا اور اللہ کے پیارے جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے ذکر کرنے کی لذت आपको मिलती है ये रूह की गिजा है। आपका नफ्स परेशान होता है, नफ्स की परेशानी और दिल की आसानी है। इसलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जलसे में जितनी देर आप बैठे हैं, ठंडी हवाएं खा रहे हैं, मैं दुआ करता हूं कि कब्र में हमको इससे अच्छी ठंडी हवा इंशाअल्लाह परवरदिगार आलम अता फरमाएगा जब जन्नत की खिड़की खोल दी जाएगी और जहन्नम के शोलों से निजात अता फरमाएगा। इसलिए दोस्तों नमाज पढ़ो और उसमें दुआओं को जरूर एक एक दुआ एक एक दुआ, एक हफ्ते में एक दुआ याद करो, एक हफ्ते में गुजराती में लिख लो, उर्दू में लिख लो, किसी इमाम साहब से पूछ लो, अगर इमाम साहब को याद ना हो तो दूसरे इमाम के पास जाओ, उनको भी याद ना हो तो तीसरे इमाम के पास जाओ, लिख लो और हफ्ते में तय कर लो कि एक दुआ हम याद करेंगे। इस तरह से इंशाअल्लाह आप बहुत जल्दी वजू की दुआओं के पढ़ने में कामयाब हो जाएंगे और जब इन दुआओं के साथ आप वजू करेंगे तो आप देखेंगे इसकी बरकतें वहां तो जो मिलेंगी मिलेंगी, इस दुनिया में भी आपको उसकी बरकतें अल्लाह ताला अता फरमाएगा। वमा अलैना इल्लल बलाग, खड़े होकर सलातो सलाम पढ़ना। दुआ के लिए हाथ उठाइए। अल्लाह नाकार सादा बंद नवाजा इस बज में पाक को कबूल फरमा ले, मुसलमानों की हाजिरी को कबूल फरमा कर सबको दीन और दुनिया की बरकतें अता फरमा। इलाहा आलमीन अपने करम से हमारे गुनाहों को माफ फरमा दे, अपनी जिक्र और अपने शुक्र की सच्ची तौफीक अता फरमा, सच्ची नमाज पढ़ने और अच्छी तरह वजू करने और दुआओं को उस वक्त पढ़ने का जज्बा भी अता फरमा। इलाहा आलमीन हमारे खाली हाथों को गौहरे मुराद से भर दे, जितने हमारे मर्द औरत बच्चे बूढ़े जवान हैं या अल्लाह सबकी बख्शिश का गैबी सामान पैदा फरमा दे, अपने हबीब की सच्ची मोहब्बत अता फरमा, सबको मसलके आला हजरत मसलके अहले सुन्नत पर सबात कदमी अता फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। इन्नल्लाह व मलाइकतहु यसल्लूना अलन नबी يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد وآله وأصحابه وبارك وسلم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين آگے ہمارے بچوں نے جلوس میں شریک ہونے کے لیے کس طرح شریک ہونا چاہیے کن کن باتوں سے بچنا چاہیے एक अच्छा हैंड बिल शायद यहाँ आप स्टेज से जरूर लेके जाएं और इस पर आप जरूर अमल करें। ये छोटा सा हैंड बिल है, इसे छापा गया है, इन बच्चों ने